तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नेपालका प्रख्यात हास्य जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यही जून महिनामा अस्ट्रेलिया र न्यूजील्याण्डमा महजात्रा सम्पन्न गरेका छन्। अस्ट्रेलियामा भने पर्थ, क्यानबरा, सिडनी र एडिलेड हुँदै मेलबर्नमा पुगेर अन्य कलाकारहरूसँगको समूहसहित भ्रमण समापन गरेका जोडीले आफ्नो 45 वर्षभन्दा लामो कलाकारिता यात्राको बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। बाल्यकालमा स्कूल पढ्नबाट भागेकोदेखि अस्ट्रेलियाको सन् 2024 को महजात्रासम्म मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहकर्मी आभास पराजुलीसँग गरेको कुराकानी सुनौ।
एसबीएस नेपाली, एसबीएस साउथ एशियनमा।
बतौर म सानै थिएँ, सानो धेरै सानो बेलाको याद छैन, अलिक ठुलो भएपछि याद भयो। आफू जन्मेको ठाउँ चितुर फेरिको सम्झना आउँछ, त्यहाँको घर, त्यहाँको खोला, त्यहाँको पिपलको बोटहरू, त्यहाँको बाटोघाटो, त्यहाँको साथीभाइहरू, बच्चा बेलाको साथीहरू, गाई चराउनु जान्थेँ, गाई पालेको थियो घरमा, मैलको बोटमा रुखमा चढेर मैल टिपेर खान्थेँ, ऐँसुलो टिपेर खान्थेँ, चुत्रो टिपेर खान्थेँ, त्यो सिनहरू याद छ, पौडी खेल्न जान्थेँ खोलामा, त्यो सिनहरू याद छ।
अनि अब त्यो बेला र अब अहिलेको नेपालमा कतिको फरक, धेरै फरक भयो होइन?
धेरै फरक स्वाभाविकै भने स्वाभाविकै, यो त समय भनेको त अडिरहँदैन, अगाडि बढिरहने विषय हो होइन। सानो सानो उमेर 74 वर्ष भइसकेँ, 74 वर्षमा त के के चेन्ज भयो, के चेन्ज भयो।
सबभन्दा एकदम याद आउने चाहिँ के हो त त्यो त्यो बेलाको सबभन्दा रमाइलो, ओहो कस्तो यस्तो पनि दिन थियो भन्ने?
बाल्यकालको सबै राम्रो छ, सबै दिनहरू रमाइलो छ सम्झिँदै जाँदा।
अनि परिवारसँग सँगै बसेर खाना खाएको याद आउँछ कुनै दिन?
कति याद आउँछ, बा हजुरबा ठुलो पिर्कामा बस्नुहुन्थ्यो, बा त्योभन्दा सानो पिर्कामा, त्योभन्दा सानो पिर्का र बहिनीहरू त्योभन्दा सानो पिर्कामा बसेर, थाल पनि हजुरबाको अलिक ठुलो हुन्थ्यो, बाको त्योभन्दा सानो, मेरो अझ सानो, बहिनीको अझ सानो, त्यस्तो राखिन्थ्यो। के रमाइलो थियो त्यो बेलाको, अनि हजुरबाले नखाइकन हामी बा म कसै पनि खाँदैनथ्यौँ, हजुरबाले औषधी दिएर पहिलो गाँस खाएपछि अनि हामी पनि खान्थ्यौँ, डिसिप्लिनमा राख्थ्यो, बस्नु पर्थ्यो घरमा एकदम।
अनि केही केही चोरेर खानुहुन्थ्यो कि?
चोरेर तरकारी सरकारी यसो चोरेर खाइन्थ्यो, कुरौनी चोरेर खाइन्थ्यो, माथि गएर चोरेर खानुपर्ने त थिएन, त्यो पनि नचोरीकन खाएको, आफू खुसी खाएको।
अनि गाली पनि खाइन्थ्यो होला नि त?
गाली त कति गाली त गाली पनि मिठो गाली हुन्छ, रमाइलो गाली, माया भरिएको गाली, अहिले त्यस्तो गाली त।
अनि
अमृत गाली, अमृतमय गाली हुन्थ्यो।
अब यहाँ अब हाम्रो चिना हराएको मान्छे हुनुहुन्छ, अनि अब हजुरको चाहिँ कस्तो थियो बाल्यकाल भनौँ न, हुनु त अब किताबबाट पनि धेरै मान्छेहरूले पढिसक्नु भएको छ होइन, तर त्यो बाल्यकाललाई सम्झिँदाखेरि होइन, बाल सखाहरूलाई सम्झिँदाखेरि चाहिँ एकदम याद आउने चाहिँ के हुन्छ, के होला?
बच्चा बेला सम्झियो कि साथीहरू सम्झिन्छ, केही साथीहरू छन् अनि उनीहरूसँग स्कुल भागेको, स्कुल जान्छु भनेर घुम्न गएको, सिनेमा हेर्न गएको, अनि दिनभरि टुँडी खेलमा बसेको, अनि स्कुल छुट्ने बेलामा टुँडी खेलबाट स्कुल गएँ भनेर घर पुगेको, अनि घरलाई ढाँटेको, पढ्न मन नलाग्ने, अनि पढ भने कि कस्तो गरौँ काम दिएको होला जस्तो त्यस्तो मन लाग्ने, अनि बच्चा बेलामा आमा 11 वर्षसम्म आमा हुनुहुन्थ्यो, अनि 8 वर्षमा वर्तमान गरिदिएको, अनि भात खानुभन्दा अगाडि पाठ गर्नुपर्थ्यो, अनि जप गर्नुपर्थ्यो, त्यसपछि धोती फेरेर भात खानु पर्थ्यो, अनि बिचबिचमा बोल्यो भनेदेखि खानु पाइदिन्थ्यो, भातै छाक छोड्नु पर्थ्यो, खाँदाखेरि बोल्नु हुँदैन भनिन्थ्यो होइन, अनि टोयलेट जाँदाखेरि चाहिँ जनै कानमा लगाएर जानु पर्थ्यो, त्यही कुराहरू याद आउँछ धेरै।
अनि अब बच्चाबाट होइन अब बिस्तारै अब युवा अवस्थामा जाँदै गर्दाखेरि अब तपाईँहरूको भेट भयो होइन, त्यो पहिलोचोटि भेट भएको दिन याद छ दुवैजनालाई?
याद छ, पहिला मैले हरिवंशलाई पहिलापछि देखेँ भनेको नाचग्राममै देखेको, स्टेजमै देखेको, त्यसरी देखेको दुब्लो थियो, एकदम सिसाकलम जस्तो दुब्लो थियो, आँखा गढेको थियो, कपाल पनि अर्कै खालको थियो, बिचमा सिउरो लगाएको, एकदम बोलेकै हँसाउने खालको हाँस उठ्ने थियो। त्यहाँ देखाएको थियो मैले, हरि साइकल चढेर स्टेजमा निस्केको थियो, ए हरिवंश भन्ने मान्छे रमाइलो रहेछ भनेर हेरेको थिएँ मैले।
के बसेको ठाउँको हावापानीको सङ्गत हो कि के हो कि त्यो बाल्यकालको घरको अवस्था नै त्यस्तो थियो कि एकदम रमाइलो हुन्छ नि, किनभने नक्सालतिरको मान्छेहरू
छाडा भएपछि त्यस्तो हुँदो रहेछ कि, छाडा भएपछि अब जे पनि कसैले कसैको अधीनमा बस्नु पर्दैन थियो। अब अलिकति 11 वर्षपछि चाहिँ अब आमा पनि बित्नुभयो, अनि दिदीहरू झन्झन्नै समकालीन हुनुहुन्थ्यो, अनि दिदीलाई पनि त भनेर बोलाइन्थ्यो, अनि दिदीले भनेको माने भनेदेखि इज्जत जान्छ जस्तो लाग्थ्यो, अनि त्यो कन्ट्रोल गर्ने मान्छे नभएपछि अनि उल्फट्याङ काम बढी गर्नु मन लाग्ने, अनि उडुङ्गिया काम गर्नु मन लाग्ने, अनि उडुङ्गिया काम गर्दाखेरि मान्छेहरू हाँस्दिने, अनि मान्छेहरू हाँस्थ्यो भने आफूलाई रमाइलो लाग्ने, अनि त्यस्तै त्यस्तै गर्दा बानी बिग्रिँदै गयो भन्नु कि राम्रो हुँदै गयो भन्नु, पछि स्क्रिप्टमा त्यही कुराहरू धेरै आए, त्यो बाल्यकालमा गरेको बदमासीहरूको अनुभवले गर्दाखेरि आर्ट फिल्डमा अलिकति हेल्प भयो जस्तो लाग्छ, अलिकति उडुङ्गिया काम हुन्थ्यो, र साथीहरू पनि दुई तिनजना त्यस्तै थिए, एकदमै उडुङ्गिया काम गर्ने, हँसाइरहने त्यस्तो नेचरका साथीहरू थिए, अनि उनीहरूको सङ्गत लगाएपछि त्यस्तै त्यस्तै हुनु मन लाग्दो रहेछ, अनि पछि त उनीहरूभन्दा म बढी उटुङ्गिया भएर निस्केँ।
अनि अब त्यो पहिलो कार्यक्रम चाहिँ हजुरहरूको दुईजना सँगै आफू जोडिएर कार्यक्रम गर्दाखेरिको त्यो आइडिया चाहिँ कसरी भयो त, हामी दुईजना त जोडिनु पर्ने रहेछ भन्ने चाहिँ कुन बेला?
छुट्टी छुट्टी प्रोग्राम दिनेवाला थियौँ, त्यो राष्ट्र ब्याङ्कको सिल्भर जुब्ली थियो 25 वर्ष वार्षिक उत्सवमा, राजा रानी गेस्ट हाउस गेस्ट चिफ गेस्ट हुनुहुन्थ्यो होइन, अनि हामी छुट्टी प्रोग्राम लिनु गएको, टाइम नभ्याउनु पर्ने 90 मिनटभित्र सबै प्रोग्राम सघाउनु पर्ने कार्यक्रम थियो, त्यहाँ काम थियो, अनि रुबी जोशी दाईले, वरिष्ठ गायक रुबी जोशी दाईले चाहिँ तिम्रो दुईजनाको एउटै गर न, एउटै देखाउनु भयो ल भने दुइटा एउटै गऱ्यो, ब्याङ्केश्वर भन्ने नाम रह्यो एउटा कम्युनिटी बनाएर हामीले देखायौँ, एकदम राम्रो भयो त्यो, एकदम सबै दर्शकको फिडब्याक एकदम मचिएको थियो, एकदम राम्रो थियो, त्यो राम्रो भएपछि अनि लगतै गाइड आयो, त्यसमा पनि भाग लिने निधो भयो, यमलोक देखायो त्योभन्दा राम्रो भयो, प्यारालाइसिस त्यतिकै राम्रो भयो, अनि पछि हामीले धेरै ठाउँ प्रोग्राम गर्न थाल्यौँ, जसले बोलाए पनि जान्थ्यौँ, जहाँ पनि जान्थ्यौँ, पैसा एक पैसा आउने थियो, तर ताली र दर्शक हाँसेकोमा हामीलाई रमाइलो लाग्थ्यो, त्यो गर्दै गयौँ, अनि अलिअलि सुरुमा 500 रुपियाँ दिने कुरा आयो हामीलाई, हामी पैसा मागेको थिएनौँ, 500 रुपियाँ चाहिँ 250 बाँडेर लियौँ, त्यो पैसा पनि आउनु थालेपछि अब यो काममा निरन्तरता दिएको दिए भयो।
अनि अब यसरी अब झन्डै झन्डै 45 वर्ष भइसक्यो है, सँगसँगै हिँड्नु भएको छ होइन, अब कस्तो लाग्छ त्योमध्ये सबभन्दा एकदम रमाइलो क्षण चाहिँ हुन्छ नि अब त्यो, किनभने अब बिहा गरेपछि पनि अब सधैँ त अब ऊ हुँदैन, तलमाथि त भइहाल्छ होइन, जिन्दगी त्यस्तै हो, तर त्योमध्ये एकदम रमाइलो चाहिँ ओहो मदन दाई अथवा ओहो हरि भाइ यो दिन चाहिँ कस्तो गजबको थियो हाम्रो जिन्दगीको भन्ने दिन चाहिँ कुन थियो तपाईँहरू दुवैजनाको?
जस्तो त्यो बेलामा अब त्यो बेलादेखि अहिलेसम्म त्यो क्षण भनेको जब प्रोग्राम गरिन्छ, मान्छे हाँस्छन्, आफूले गरेको कुरामा ताली बजाउनुहुन्छ, अनि त्यो नै जीवनको एकदमै राम्रो क्षण जस्तो लाग्छ। अब पहिले पहिले हामीले अब विज्ञापन भन्ने नाटक चाहिँ 376 पल्ट देखायौँ होइन, 376 पल्ट देखाउँदाखेरि त्यो हामी त्यो ड्रामा देखाउँदाखेरि बिजी, वर्षौँसम्म हामी त्यही ड्रामामा बिजी भइरह्यौँ, र त्यहाँबाट धेरै कुरा हामीले सिक्यौँ पनि, र मान्छे हाँस्दाखेरि जति आनन्द हुन्छ त्यो क्षण, अस्ति अब लास्टमा अस्ट्रेलियामा मेलबर्नमा प्रोग्राम गरियो होइन, अनि त्यो बेलामा पनि मान्छेहरू हाँस्नुभयो, ताली बजाउनु भयो, भावुक हुनुभयो, अनि उठेर हामीलाई सम्मान व्यक्त गरिदिनु भयो होइन, त्यो चिज नै सबैभन्दा ठुलो आनन्दको क्षण हुन्छ हाम्रो लागि। चलचित्रमा काम गर्दाखेरि चलचित्र हिट भयो भनेदेखि त्यो पनि आनन्दको क्षण हुन्छ, स्टेजमा पर्फर्म गर्दाखेरि राम्रो भयो भने एकदमै त्यो पनि राम्रो आनन्दको क्षण हुन्छ। कहिलेकाहीँ टेक्निकल्ली केही कुरा नमिलेर, कहिलेकाहीँ केही नमिलेर प्रोग्राम अलिकति भन्ने जस्तो सोचे जस्तो हुँदैन होइन, त्यो बेला मन खिसेको हुन्छ, आज चाहिँ अलिकति प्रोग्राम ठिकै भयो भने जस्तो, त्यो हुन्छ र प्रत्येक पर्फर्मेन्समा हामीलाई आनन्द आउँछ हाम्रो लागि।
त्यो मध्ये पनि हुन्छ नि एउटा त्यो दिन चाहिँ हामीले यस्तो मुस्किल थियो अथवा यस्तो गाह्रो हुँदा पनि गऱ्यौँ अथवा त्यो दिन चाहिँ गरियो भन्ने चाहिँ
त्यो बेलामा हाम्रो एउटा सिक्ने मौका पनि पायौँ हामीले। अब हामीलाई डाइरेक्सन भनेको के हो केही पनि थाहा थिएन, स्क्रिप्ट राइटिङ भनेको कसरी गरिन्छ भन्ने पनि थाहा थिएन, एक्टिङ पनि प्रपर एक्टिङ कसरी गरिन्छ भन्ने थाहा थिएन। त्यो गर्दै सिक्दै प्र्याक्टिकल गर्दै स्क्रिप्ट पनि लेख्न सकियो, जानियो भने मतलब सिक्दै अहिले पनि सिकिँदैछ होइन, अलिअलि आइडिया भयो अनि त्यसपछि डाइरेक्सन पनि यसरी गर्ने रहेछ भने थाहा भयो। त्यो एउटा हाम्रो लागि एउटा प्र्याक्टिकल स्कुल हो क्या, गुरुकुल जस्तै भयो हाम्रो लागि, काम गर्दै सिक्दै गर्ने त्यो दिनहरू चाहिँ रमाइलो लाग्छ। र हामी चाहिँ इन्डिपेन्डेन्ट भयौँ, त्यो अब सबै कामहरू अलिअलि भए पनि सिक्न पायौँ, अलिअलि भए पनि अनुभव भयो, त्यसले गर्दा हामी कसैसँग निर्भर हुनु परेन। अनि हामीले मन लाग्यो भने हामी सो गर्न सक्छौँ, कसैले हामीलाई सो गरिदिनुहोस् न हाम्रो सो भन्न जानु परेन, अनि कसैलाई मलाई खेलाइदिनुहोस् न भन्नु पनि जानु परेन। अनि आफ्नो आफूले केही चिज स्किलहरू को चाहिँ त्यो पढ्न पाएको हुनाले, प्र्याक्टिकल पढ्न पाएको हुनाले त्यो दिनहरू एकदमै रमाइलो लाग्छ। त्यो सम्झ्यो भने
अब नाटक पनि लेख्नुभयो, अभिनय गर्नुभयो नाटकमा, त्यसपछि टिभीमा जानुभयो, त्यसपछि सिनेमा बनाउनु भयो, गीत गाउनु भयो, म्युजिक भिडियो बनाउनु भयो, होइन किताब लेख्नुभयो, चलिरहेछ। त्यो मध्ये सबभन्दा तपाईँहरूलाई भित्रैबाट आनन्द आउने, अब हामीले अघि तपाईँले पनि भर्खर भन्नुभयो होइन, दर्शकहरूको ताली बज्दाखेरि चाहिँ जुन गडगडाहट हुन्छ, जुन त्यो चाहिँ अब प्रत्यक्ष देख्न पाउने भइयो होइन, अब युट्युबमा कतिवटा भिडियो कसले हेऱ्यो भन्नुभन्दा पनि प्रत्यक्ष रियाक्सन देख्न पाउनु हुटिङ भयो आफूलाई चाहिँ सबभन्दा तपाईँहरू दुवैजनाले चाहिँ रमाइलो चाहिँ के लाग्छ, गीत गाउन रमाइलो लाग्छ कि नाटकमा भूमिका निर्वाह गर्न रमाइलो लाग्छ कि?
सबै रमाइलो छ, नाटक खेल्नु पनि एकदम रमाइलो हुन्छ, स्टेजमा दर्शकको अगाडि बसेर लाइभ प्रोग्राम गर्दाखेरिको स्वाद बेग्लै हुन्छ, त्यहाँको डायलग बिर्सिरहेको हुन्छ, कहिले के को आउनु पर्ने ठाउँमा नआइरहेको हुन्छ, आउनु नपर्ने पात्र त्यहाँ झुकेर आइरहेको हुन्छ, त्यो चिजलाई आफूले फेरि एडजस्ट गरेर मिलाएर जाँदाखेरिको रमाइलो बेग्लै हुन्छ स्टेजमा पनि होइन। स्टेजमा पनि हामीले धेरै स्वाद लिनु लिएको छौँ, विज्ञापन ड्रामा 376 देखाएर, देशभरि देखाएर नपुगेर हङकङ, इङ्ल्यान्ड, अमेरिका, बाहिर बाहिरसम्म पनि देखाउन पुग्यौँ हामी, स्टेज प्रोग्राम पनि त्यतिकै रमाइलो गरेका छौँ। त्यो विज्ञापन ड्रामा गरेर मात्र हामीले थुप्रो सङ्घ संस्थाहरूलाई सहयोग गरिदिनु पायौँ होइन, कतिवटा तरानमा, भैरवमा, वीरगन्जमा, धनगढीमा, ठाउँ ठाउँमा जेसिजहरूले आयोजन गरे, जेसिज घरै बनायो, त्यहाँ जेसिज अफिस भवनै बनायो होइन, हामीलाई त्यो देखाउनलाई तपाईँहरूले गरेको सोबाट उठेको पैसाले बनाएको बिल्डिङहरू देखाउनुहुन्थ्यो, ओहो हाम्रो हामीले सो गरेको पैसाबाट बिल्डिङ बनाएको भाइ भनेर सोसियल कामको लागि बिल्डिङ बनाएको थियो, खुसी लाग्थ्यो। सोसियल यो स्टेज प्रोग्रामबाट त्यतिकै रमाइलो छ, अब यो टेलिफिल्महरूबाट त्यतिकै रमाइलो छ, टेलिफिल्महरूबाट हामीले विभिन्न सन्देशहरू पब्लिकलाई दिनु पायौँ होइन, दिनु पायौँ, त्यो चिज अहिलेसम्म तपाईँले दिएको सन्देशहरू एकदम राम्रो छ भन्छन्, त्यो सुन्दा राम्रो लाग्छ। त्यसै अनि फिल्ममा त्यतिकै रमाइलो हुन्छ, फिल्ममा पनि पछिसम्म रहने चिज हो फिल्म पनि होइन, त्यसो भने खेलिन्थ्यो, अब त युट्युब आयो, सबैको अब राम्रो राम्रो सर्टहरू पनि बस जिन्दगी नै खिचेर पनि राख्नु मिल्ने भयो, सबैको राम्रो म्युजिक भिडियो त्यतिकै रमाइलो हुन्छ। फेरि
तीमध्ये अब हुन्छ नि, त्योमध्ये सबभन्दा आफूलाई चित्त बुझेको काम चाहिँ तपाईँहरूले अब त्यत्रो टेलिसिरियल बनाउनु भयो होइन, अब मलाई अहिले पनि याद छ, मलाई बच्चा हुँदाखेरि त्यो टिभीमा त्यो मासु चाहे याद छ क्या, त्यो दसैँमा हो कि कुन चाहिँ एउटा उसमा, अब तपाईँहरूलाई चाहिँ एकदम कुन चाहिँ सबभन्दा आफ्नो काममध्येको उत्कृष्ट चाहिँ कुन लाग्छ?
आफ्नो कुन चाहिँ भन्ने छैन, सबै राम्रो लाग्छ, सबै राम्रो लाग्छ, किनभने फरक फरक किनको छ नि, पहिला त्यो मासु चाख्यो भने अर्कै सन्देशको छ, त्यसमा यो 50-50 चिरिस अर्कै सन्देशको छ, लाल फुल अर्कै सन्देश भएको, रात भने अर्कै विषयको छ, वनपाले अर्कै विषयको छ, विषय फरक फरक भएकोले सबै राम्रो छ।
अनि अब आउँ अस्ट्रेलियातर्फ होइन, अस्ट्रेलियामा अब 10 वर्ष अगाडि आउनुभएको थियो, त्यो बेलामा महयात्रा थियो, अब यसपालि महजात्रा भयो, त्यो 10 वर्षको अन्तरालमा कस्तो के भिन्नता पाउनुभयो? 10 वर्ष अगाडि आउँदा के थियो, अस्ट्रेलिया कस्तो थियो, कस्तो फिडब्याक पाउनु भएको थियो, अहिले कस्तो?
10 वर्ष अगाडि नेपालीहरूको सङ्ख्या एकदम थोरै थियो, अहिले चाहिँ नेपालीहरूको सङ्ख्या एकदमै अस्ट्रेलियामा बढेको छ र नेपाली चलचित्रको दोस्रो बजारको रूपमा अस्ट्रेलिया अमेरिकाको विकास भइरहेको छ। हाम्रो लागि यो त्यो एउटा गर्वको कुरा हो। अब जस्तो महाजात्रा भन्ने फिल्म अस्ति यहाँ अस्ट्रेलियामा चल्यो र नेपाली चलचित्रमा सबैभन्दा धेरै चलेको चलचित्र थियो। सिडनीमा मात्रै 33 वटा सो भयो भन्ने हामीले थाहा पायौँ र झन् झन् आदि बजार अमेरिका र अस्ट्रेलियाले कन्ट्रोल गर्छ भने चाहिँ नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा यहाँ भएको छ र अस्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष चाहिँ नेपालीहरूको लागि हाम्रो लागि के छ भने यहाँ जति मान्छेहरू आउनुभएको छ सबै एजुकेटेड मान्छेहरू जो माइग्रेसन भएर आउनुहुन्छ उहाँहरू पनि अब पढाइकै माध्यमबाट माइग्रेसन भएर आउनुहुन्छ, त्यसको लागि पढाइ चाहियो। अरू स्टुडेन्ट भिसामा आउनेहरू पनि सबै स्टुडेन्ट भनेको पढाइको एउटा सिम्बल हो, त्यस कारणले यहाँ शिक्षित मान्छेको सङ्ख्या बढी छ तुलनात्मक रूपमा नेपालीको अरू देशमा भन्दा यहाँ शिक्षित मान्छेहरूको सङ्ख्या बढी छ। र अब 10 वर्ष अगाडि आउँदाखेरि चाहिँ स्टुडेन्टहरू हुनुहुन्थ्यो जति, यसपालि चाहिँ त्यो स्टुडेन्टहरू सबै 2-3 बच्चाको बाउहरू हुनुभएको छ अनि केही मान्छेहरूलाई हामीले मिस पनि गऱ्यौँ, किन उहाँहरू पहिले आउनुभएको मान्छे किन आउनुभएको छ यसपालि अलि पहिलेको अनुहार देख्न पाइएन भन्दाखेरि कोही बच्चा कुर्ने अनि कोही चाहिँ कसैको ड्युटी पर्ने अनि श्रीमान ड्युटीमा जाने श्रीमतीले बच्चा हेर्नु पऱ्यो गर्दाखेरि त्यो कुराहरू सुन्यौँ हामीले। भनेपछि एउटा पहिले स्टुडेन्ट हुनुहुन्थ्यो अब परिवार हुनुभयो जिम्मेवार बढी भयो होइन, तैपनि नेपालीहरूको सङ्ख्या यङ स्टुडेन्टहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेछ। अब अहिले अहिलेको समयमा अलिकति घटेछ अरे भन्ने सुनिन्छ तर अस्ट्रेलियाले मान्छे चाहिएको छ, हामीलाई पनि अब विदेशमा अवसर चाहिएको छ, त्यसैले विदेशिन्छन् आउँछन् पढ्छन् कोही फर्किन्छन् कोही यतै बस्नुहुन्छ घरजम गर्नुहुन्छ, त घरजम गऱ्यो भने पनि मनमा त नेपाल छँदैछ अनि अहिले त देशै अब रेमिटेन्सले चलेको छ, त्यस कारणले गर्दाखेरि नेपालीहरू विदेश सिधाखेरि बेफाइदा पनि छ देशलाई, ब्रेन ड्रेन पनि भइरहेछ तर अब डलर गेन पनि भइरहेछ, त्यस कारणले अब यो ग्लोबलाइजेसनको जमानामा अवसर भनेको ओह्रालो जस्तो हुन्छ, सबै कहाँ अवसर हुन्छ त्यहाँ मान्छे झुम्मिन्छन् जम्मा हुन्छन् अनि त्यो नेपालीहरू चाहिँ यहाँ धेरै सङ्ख्यामा देख्न पाइयो र अब यहाँको बच्चाहरू जो यहाँ बच्चे जन्मेका छन् बच्चाहरू उनीहरू चाहिँ नेपाली मूलका बच्चाहरू हुन्छन्, नेपाली बाबा आमाका बच्चा भने चाहिँ नेपाली मूलका भए उनीहरूले चाहिँ अब नेपाली भाषा धेरै बच्चाले बोलेको सुनिन्छ, बोल्नुभयो भनेदेखि त हामीलाई यो हाम्रो ड्रामा देखाउनलाई गीत सङ्गीतको लागि त्यो एउटा ठुलो अर्को बजार विस्तार हुन्छ र के गरी नेपाली भाषामा त्यति धेरै कमान्ड हुन नसक्ला, अब स्कुलमा इङ्ग्लिसै बोल्नु पऱ्यो, अफिसमा इङ्ग्लिसै बोल्नु पऱ्यो, साथीहरू भेट्दाखेरि इङ्ग्लिसै बोल्नु पऱ्यो होइन, घरमा मात्रै परिवारसँग नेपाली बोल्दाखेरि त केही सानो समय मात्रै नेपाली बोलिन्छ, त्यस कारणले नेपाली भाषा त्यति राम्रोमा कमान्ड नभए पनि कमसेकम नेपाल हाम्रो पुर्खाको देश हो भनेर टुरिस्ट मात्रै भएर आफू जानी र आफ्नो साथीहरूलाई चाहिँ नेपालको विषयमा सम्झाउने बुझाउने गर्दाखेरि त्यो शिक्षा चाहिँ बाबुआमाले बच्चाहरूलाई वी आर फ्रम नेपाल भनेर नेपालको प्राइडको विषयमा कुरा गर्नुपर्ने बुझाउनुपर्ने जरुरत जस्तो लाग्यो मलाई।
अनि मेरो अर्को क्वेसन पनि लगभग त्यसैको सेरोफेरोमा छ, अब तपाईँले भनिहाल्नु भयो होइन भर्खरै बसाइ सराई भएर आउनुभएको जेनेरेसनको मान्छेहरूको अब सेकेन्ड जेनेरेसन भन्छौँ हामी अस्ट्रेलियामा होइन, दोस्रो पुस्ताका नेपालीहरू भन्छौँ, अब मेरो पनि सानो बच्चा छ, उहाँहरूलाई नेपाली सिकाउन त अब हामीलाई धौधौ नै हुन्छ होइन, तर तपाईँहरूको टिप्स चाहिँ के छ त अब कसरी सिकाउने, किनभने अब तपाईँहरूले त अब पुरा नेपाललाई नै नेपाली सिकाइसक्नुभयो होइन, अब किनभने हँसाइसक्नुभयो, अब हामीले चाहिँ कसरी सिकाउन सक्छौँ जस्तो लाग्छ, हामीले के गर्नुपर्छ यहाँ
नेपाल नेपाल देशलाई सम्झिने, नेपाल भने यति राम्रो सुन्दर देश हो, प्राकृतिक रूपमा असाध्यै धनी देश हामी, प्राकृतिक रूपमा असाध्यै राम्रो देश पर्छ नेपाल भनेको, जस्तो अरू अरू विदेश डेभलप कन्ट्रीहरूमा अग्लो अग्लो घर फराकिलो बाटो चिल्लो कारहरू राम्रो राम्रो छ, अग्लो अग्लो घर नेपालमा पनि बनाउन सकिन्छ, अग्लो अग्लो होइन फराकिलो बाटो सुविधाहरू त्यहाँ पनि बनाउन सकिन्छ, तर त्यो अरू देशमा त्यो माछापुछ बनाउनु त सक्दैन, सगरमाथा बनाउनु त सक्दैन, त्यो हेर्नलाई त्यहीँ जानुपर्छ होइन, त्यस कारण त्यो देशको महत्त्व बेग्लै छ, नेपाल संसारको असाध्यै राम्रो देशमा पर्छ, हामीले आफ्नो देश आफूलाई प्यारो लाग्छ, हामीले अझ हामी अझ त्यो यसको महत्त्व देखेको छौँ हामीले होइन, त्यसरी त्यो देशबाट आएको, त्यो देशमा अब पोलिटिकल कारण भयो, विभिन्न कारण, रोजगारीको कारण, शिक्षाको कारणले गरेर मान्छेहरू त्यहाँबाट विदेशिरहेका छन्। त्यसको लागि त्यसमा अब त्यो रोक्नु पनि गाह्रो छ। अब हामी हजारौँ मान्छेहरू दिनहुँ त्यहाँ गएर एयरपोर्टमा हेर्दाखेरि ओहो जस्तो लाग्छ, काली लाग्छ, त्यहाँ कति मान्छे गइरहेको बाबा भनेर लाग्छ होइन। त्यो गएर अब रोक्नु गाह्रो छ, त्यसलाई रोक्नु कोसिस त गर्नुपर्छ तर गाह्रो हुन्छ जस्तो लाग्छ मलाई। किनभने दाजु गएपछि भाइ पनि जानु खोज्छ, भाइ गएपछि बहिनी पनि जानु खोज्छ, बहिनी गएपछि दिदी पनि जानु खोज्छ, त्यसो हुँदा हुँदा तिनीहरूलाई अब त्यसमा हामी अब पोजिटिभली हेर्ने हो भने के छ भने त्यहाँबाट लाखौँ रुपियाँ खर्च गरेर छोराछोरीलाई ब्रेन गेन गराउँछन् होइन, त्यो ब्रेन गेन भएको बच्चाहरू विदेशी जाँदा दुःख खुस स्वाभाविक हो। र विदेशी पनि अझै पनि फाइदा के छ भने यहाँ आएर फेरि थप ब्रेन गेन गर्छन्, त्यसलाई नेपालमा आउने बन्दोबस्त गर्नुपर्छ गभर्मेन्टले। नेपालमा फर्कने, नेपालमा फर्केर आउने वातावरण बनाइनुपर्छ, लगानीको लागि वातावरण बनाइनुपर्छ। त्यहाँ कतिपय लगानी गर्छ भने आउनेहरूलाई डिस्करेज हुन्छ, यहाँ कसरी काम भित्र लिउँ, कसरी काम नगराउँ जस्तो कुन चाहिँ कुन चाहिँ नराम्रो पोइन्टबाट सुरु गर्छ, नेगेटिभ एङ्गलबाट होइन। अन्त पैसा लिएर जाने गयो भने स्वागत गरेर हाम्रो देशमा बनाउनु आयो भने कहिले स्वागत गर्छ, हाम्रो देशमा चाहिँ आयो भने पनि डिस्करेज हुने खालको व्यवहार त्यो गर्नु भएन। त्यसरी विभिन्न आउने वातावरण बनाइनुपर्छ, त्यसो भने आउँछ। जस्तो इन्डियामा पनि कहिले विदेशबाट गएर पछि इन्डिया आएर काम गरेर इन्डियाको डेभलप गरेको हामीले कथाहरू सुनेको छौँ। चाइनामा पनि चाइनिजहरू सबै संसारभरि गएर फेरि चाइनिजहरू चाइनामै फर्केर फेरि त्यहाँको डेभलप गरेको पनि सुनेको छौँ। हाम्रो पनि त्यो हुने वातावरण बनाउन सकिन्छ, पर्छ, गऱ्यो भने हुन्छ।
अनि यस्तो सानसानो नानीहरू अब तपाईँहरूको कार्यक्रममा कहिलेकाहीँ आउनुहुन्छ होला होइन, अब सधैँ त सम्भव नहोला, तर आउँदाखेरि उनीहरू हाँस्दाखेरि कस्तो अनुभूति हुन्छ? किनभने अब विदेशमा स्पेसली अब चाहे अमेरिका होस्, चाहे अब युरोपको कुनै देश होस् अथवा अस्ट्रेलिया होस् होइन, त्यसरी कसैले ल्याइदिँदाखेरि हुन्छ नि सानसानो नानीहरू आएर चाहिँ थपडी बजाउँदाखेरि चाहिँ बुझेर हाँस्यो भन्ने लाग्छ कि कस्तो लाग्छ?
यस्तो हुन्छ, यहाँ आज हाम्रो प्रोग्राम हेर्ने जाने भनेपछि बुबा आमाले चाहिँ घरमा युट्युबमा हाम्रो प्रोग्रामहरू, यो मान्छेको आज प्रोग्राम हेर्न जाने, यो मान्छेले यो चिज भनेको, यो चाहिँ यस्तो यस्तो किसिमको मान्छे भनेपछि म बच्चाहरूलाई पहिले नै सिकाउनु पनि भा हुन्छ। र विशेष गरेर हजुरबा हजुरआमा पनि आउनुहुन्छ नेपालबाट, एक वर्षसम्म बस्ने गरेर कोही दुई तिन वर्ष बस्ने गरेर आउनुहुन्छ। अनि हजुरबा हजुरआमाको चाहिँ सबैभन्दा अस्ट्रेलियामा टाइम पास गर्ने चाहिँ माध्यम भनेको युट्युबहरू हो, र अधिकांश हजुरबा हजुरआमाको पुस्ताले चाहिँ हाम्रो प्रोग्रामहरू धेरै हेर्नुहुन्छ, उहाँहरूले बुझ्नुहुन्छ, र सधैँ हजुरबा हजुरआमाले हेरिरहनु भएको प्रोग्राम हेर्दाखेरि उहाँहरू प्रोग्राम हेरेर हाँसिरहँदाखेरि अनि नाति नातिनीलाई पनि यो किन हाँस्नु भएको, के हेर्नु भएको भन्ने हुन्छ, अनि त्यसपछि हजुरबा हजुरआमाले त्यो हाम्रो विषयमा उहाँहरूलाई भनिरहनु भएको हुन्छ धेरैचोटि, अनि त्यसपछि बच्चाहरूले त्यो हामीलाई प्यारलली हामीलाई चिन्छन्, अनुहारले चिन्छन् कुरा, अब डेफमा कुरा त बुझ्न अलिक गाह्रै हुन्छ होला, अनि तै पनि आएर प्रोग्राम हेर्छन् अनि मान्छेहरू हाँसेको देखेर के भनेको भनेर सोध्नुहुन्छ होला बच्चाहरूले, अनि उहाँहरूले एक्सप्लान गर्नुहुन्छ होला, अनि बेलुका घरमा गएपछि पनि भन्नुहुन्छ होला यो प्रोग्राम यस्तो यस्तो भनेर, अनि बच्चाहरू पनि हामीलाई देखेर यहाँ अस्ट्रेलियामा जन्मेकै बच्चाहरू पनि अलिअलि हाँस्नुहुन्छ, खुसी लाग्छ।
अनि अब मान्छे हँसाउनु त एकदम गाह्रै काम हो होइन, अब कि काउबुदी लाउनु पऱ्यो कि के गर्नु पऱ्यो, किनभने मान्छेलाई हँसाउनु भनेको अलिक गाह्रै मुस्किलै काम छ। त्यो स्क्रिप्ट लेख्ने बेलामा अथवा कुनै कथा सोच्ने बेलामा यो भन्यो भने चाहिँ मान्छे हाँस्छ भनेर चाहिँ तपाईँहरूलाई कसरी ज्ञान भयो? किनभने सुरु सुरुमा त अब तपाईँहरूले भनिहाल्नुभयो सिक्दै सिक्दै यहाँसम्म आउनुभयो भनेर होइन, तर त्यो यो भन्यो भने चाहिँ मान्छे हाँस्छ भने मान्छे के पीडामा हाँस्छ कि सुखमा हाँस्छ कि कस्तो हुन्छ, कस्तो फिल हुन्छ तपाईँहरूलाई?
होइन, दुःखमा पनि हाँस्छ मान्छे, आफू दुःखी भएर आफू मूर्ख भएर हँसाएको एकदमै सजिलोसँग मान्छेले बुझ्छन्। अनि स्क्रिप्ट लेख्दाखेरि पहिले आफूलाई हाँस उठ्नुपर्छ, आफूलाई हाँस उठ्यो भने त्यो चिज राम्रो निस्किन्छ, त्यसमा दर्शक 100% डेफिनेटली हाँस्नुहुन्छ होइन। आफूलाई हाँस उठेन भने त्यो त्यसमा हाँस्दैन मान्छे, त्यस कारण स्क्रिप्ट लेख्दाखेरि आफूलाई हाँस उठ्ने बाटोहरू खोज्नुपर्छ, अनि आफूलाई हाँस उठेपछि चाहिँ त्यो 100% सक्सेस हुन्छ भने थाहा छ।
अब तपाईँहरू दुवैजना संसारभरि घुमिसक्नुभयो होइन, कार्यक्रम लिएर अब युरोप, अमेरिका, एसियाको अरू देशहरू होइन, अब अस्ट्रेलिया आउनुभयो, अनि अब नेपालीहरू पनि थरी थरीका भेट्नुभयो। अब तपाईँले अघि भनिहाल्नु भयो कि अस्ट्रेलियामा चाहिँ अलिकति पढे लेखेको अलिकति दक्ष केही स्किल भएको मान्छेहरू धेरै हुनुहुन्छ उहाँहरूको. अब त्यसलाई चाहिँ हामीले मध्य पूर्वमा काम गर्न जाने हाम्रो दाजुभाइहरूसँग कम्पेयर गऱ्यौँ भने, अनि त्यसपछि अब अमेरिकामा अथवा युरोपका मान्छेहरू अथवा एसियाका अरू देशमा बसेका मान्छेहरूसँग कम्पेयर गऱ्यौँ भने चाहिँ फरक कस्तो, मान्छेको दुःख कस्तो कस्तो देख्नुभयो त, कस्तो कस्तो कुराहरू सुन्नुभयो भनौँ न.
होइन, मध्य पूर्वमा काम गर्ने बिचरा श्रमिकहरूको आफ्नै दुःख छ. त्यो तातो चिसो केही भन्नु पाइँदैन, अनि अनि जति एक्सपेक्ट गरे हुन्छ त्यति आम्दानी पनि हुँदैन. अनि उहाँहरूलाई को दुःखको तुलनामा यहाँ अस्ट्रेलियामा स्ट्रगल गर्ने दुःखसँग दान त सकिँदैन. यो भनेको चाहिँ नि अब सुख पाउन आएको मान्छे हो. यहाँ अस्ट्रेलियामा हामी सुख पाउँछौँ भनेर आएको हो. मध्य पूर्वमा जाने मान्छेहरू हामी श्रम गर्छौँ भनेर आएको होइन. अनि सुख पाउँछौँ भनेर आउने र श्रम गर्छु भनेर आउनेसँग तुलनै गर्न सकिँदैन. यहाँको मान्छेले अलिकति उन्नति गर्यो भने गाडी चढ्न पाइन्छ, आफ्नो घर किन्न पाइन्छ, होइन, बिजनेस खोल्न पाइन्छ. तर मध्य पूर्वमा कामको लागि श्रम गर्न जाने मान्छेहरूले अब चाहेर पनि अब आफ्नो जायज यथा किन्न पाइँदैन. अनि त्यसपछि अब गाडी राख्ने ठाउँ पनि हुँदैन. गाडीको भनेको त धेरै टाढाको कुरा हुन्छ, होइन. त्यस कारणले अब यो यो विकसित ठाउँ, विकास भइसकेको ठाउँमा आउनु, अमेरिकामा आउनु भनेको चाहिँ सपना अर्कै हुन्छ. मध्य पूर्वमा आउने सपना अर्कै हुन्छ.
प्रश्नको अन्तिम अन्तिमतिर आछु.
दुःख लग्जरियस दुःख हुन्छ,
लग्जरियस दुःख हुन्छ. गाडी किन्यो भने गाडी कसरी ठगेला केर्देला भन्ने जस्तो.
गाडी किन्न सकिन्छ कि सकिँदैन भने दुःख हुन्छ एउटा सुरुमा. अनि घर किन्न सकिन्छ कि सकिँदैन भने दुःख हुन्छ. तर मध्य पूर्वको दुःख त्यो होइन, त्यो घरमा पैसा पुर्याउन सकिन्छ सकिँदैन भने दुःख हुन्छ.
अनि अब उहाँहरूलाई हँसाउन पाउँदाखेरि चाहिँ कस्तो अनुभूति भयो त भनौँ न. अब तपाईँहरू फर्स्ट टाइम त्यसरी अब गल्फ कन्ट्रिजमा कार्यक्रम लिएर पुग्नुभयो होला होइन. त्यो बेला काठमाडौँमा बसेर सोच्दाखेरिको र अथवा अरू देशबाट सोच्दाखेरि र त्यहाँ पुगिसकेपछि चाहिँ कस्तो भयो?
त्यहाँ पुगेपछि हामीलाई थाहा थियो, हामी मेन्टली प्रिपेयरै भएर गएको थियौँ. अस्ट्रेलियामा आउँदाखेरि, अमेरिकामा आउँदाखेरि नेपालीहरूको जीवन पद्धति फरक हुन्छ भन्ने थाहा छ. मध्य पूर्वमा जाँदाखेरि अब कति टाढामा जाँदाखेरि त हामीलाई त आँखाबाट आँसु पनि, एउटा 40-50 फिट लम्बाइको कोठामा 40-50 जनै मान्छे बस्नु हुँदो रहेछ. स्कुलको होस्टेलमा बसेको जस्तो खाट, 3 तहमा मान्छे सुत्ने, अनि सिरानीमा श्रीमतीको फोटो, आमा बाबाको फोटो, देशको नक्सा फोटो, अनि कतै ठाउँमा चाहिँ आफ्नो मन परेको आर्टिस्टहरूको फोटो, होइन, त्यस्तो राखेर एउटा 3 फिट बाई भनौँ न 10 फिटको चाहिँ एउटा संसार हुँदो रहेछ. सुत्ने, अनि बिहान उठेर काममा हिँड्यो, होइन, एकदमै दुःख छ, असाध्यै दुःख छ. र त्यो दुःख, त्यो दुःखको खाडीमा पठाउनु सट्टा आफ्नै देशमा रोजगारीको लागि जस्तो खेतीपाती सबै बाँझै छन्, त्यसको लागि चाहिँ आधुनिक कृषि पद्धति, होइन, अनि काम गर्ने मान्छेहरूको चाहिँ इज्जत, जस्तो हाम्रो देशमा चाहिँ अब कृषिमा किन धेरै काम हुन सकेन भन्छ, होइन, कृषिमा हामीले सानो बेलादेखि नै यसले भोलि पर्सि हलो जोतेर खान्छ के गर्न सक्दैन भन्छ नि, होइन. त्यो कृषिमा काम गर्ने भनेको चाहिँ सबैभन्दा कसैले गर्न नसके नमिल्ने काम भनेर पहिले नै त्यसरी परिभाषित गरिएको छ. त्यो चिजलाई करेक्सन गर्नुपर्छ कि सबैभन्दा इज्जतदार काम हो त्यो भनेर. अनि औजारले कृषि कसरी गर्ने भने देशले चाहिँ युवाहरूलाई त्यतापट्टि डाइभर्ट गर्न सक्नु पर्थ्यो, होइन. अब खाडीमा जाने भने त त्यो टेम्पोररी प्रब्लम हो. त्यो टेम्पोररी प्रब्लम भनेको 2-4 वर्ष त्यो प्रब्लममा पठायो, त्यसपछि चाहिँ अनि त्यो 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 टेम्पोररीबाट स्थायी त कसरी ल्याउन सकिन्छ देशमै, त्यो सोच्नु पर्थ्यो.
अनि अब दुवैजनालाई चाहिँ तपाईँहरूलाई चाहिँ अब दर्शकहरूले, श्रोताहरूले, होइन, तपाईँहरूको फ्यानहरूले चाहिँ कसरी सम्झिदिउन् त अब आगामी दिनमा, किनभने अब रिटायर्ड पनि हुने होला अब कुनै दिन, त अब खुट्टाले आनन्द राखेर मजाले बस्न पनि पाइएला. मान्छेहरूले सम्झिँदाखेरि चाहिँ होइन मदन अब महजोडी भनेर सम्झिउन् जस्तो लाग्छ कि, होइन, अब मदन दाईलाई मलाई एक हिसाबले सम्झिउन् भन्ने लाग्छ होला, तपाईँलाई आफ्नो हिसाबले सम्झिउन् भन्ने लाग्छ होला. सम्झिँदा चाहिँ कस के भनेर सम्झिनुपर्छ जस्तो लाग्छ तपाईँहरूलाई? कसरी सम्झिदिउन् त फ्यानहरूले?
सम्झिरहन्छ, सम्झिने सम्झिरहन्छ, नसम्झिनु सक्छ.
त्यही पनि हुन्छ नि इच्छा. अब एउटा
हामीलाई मूल्याङ्कन राम्रोसँग गहिरिएर मूल्याङ्कन गर्नेहरूले बिर्सन जस्तो लाग्दैन. मलाई हल्का किसिमले हेरेको रहेछ भने बिर्सन पनि सक्छ.
अब मान्छेले सधैँ कन्ट्रिब्युट गर्न सक्दैन, होइन. अब हामीले आजको दिनसम्म जे गऱ्यौँ मलाई जहाँसम्म लाग्छ म गलत छैन, हामीले गलत काम गरेको छैनौँ होइन, तर कसैलाई अब परिवर्तन पनि चित्त नबुझ्ने मान्छे हुन्छन्, त्यस्तो मान्छेलाई नराम्रो पनि हुनसक्छ। अब अहिलेको युवा पुस्ताहरूले हामीले गरेको त्यो बेलाको सङ्घर्षलाई चाहिँ अहिले अहिले एकदमै धेरै बोल्न पाइने भाषा होइन, जे बोल्नु नै पाइने भाषा, तर के पनि बोल्नु नपाउने बेला बोल्न पाउने बनाउने अभियानमा पनि त हामी लागेका थियौँ नि होइन। त्यो चिज चाहिँ आफ्नो बुवा आमाहरूसँग पनि सोधे हुन्छ कि यिनीहरूको भूमिका पहिलेको के थियो भनेर सोध्यो भनेदेखि हुन्छ। अब कहिलेकाहीँ चाहिँ के भन्छ भने परिवर्तनसँग जस्तो नेताहरूले अहिलेका देशका नेताहरूले गरेको गल्ती छ नि, त्यो गल्ती गर्नलाई हामीले उहाँहरूलाई त्यो बेलामा साथ दिए होइन, त्यो गल्तीको दोषी उहाँहरू नै हो र परिवर्तनको बेलामा हामीले उहाँहरूलाई साथ दिए हो होइन, तर अहिले गरेको मिस्टेकमा हामीले उहाँहरूलाई साथ दिएको छैन, तर मिस्टेकमा पनि हामीलाई दोषी बनाएर नहेरियोस् त्यति हो।
SBS नेपाली, SBS साउथ एसियनमा
महजोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग सहकर्मी आभास पराजुलीको यस कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima गई वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। हाम्रा पडकास्टहरू युट्युबमा पनि उपलब्ध छन्। एसबीएस साउथ एसियनलाई सब्सक्राइब गरेर साथ दिनुहोला।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।